नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। नेपालको सूचना प्रविधि क्षेत्र आन्तरिक रूपमा मात्र नभई बाह्य क्षेत्रमा पनि महत्वपूर्ण रूपमा विकास भइरहेको छ। गत वर्षको एउटा अध्ययन अनुसार सूचना प्रविधि क्षेत्र नेपालको सबैभन्दा ठूलो निर्यात क्षेत्र हो, जसबाट वार्षिक 67 अर्ब भन्दा बढ़ी आमदानी भइरहेको छ। सरकारले अस्ति शुक्रबार अध्यादेश मार्फत ल्याएको कानूनले सूचना प्रविधि क्षेत्रको विद्यमान कानूनी अप्ठ्यारो सम्बोधन गरेसँगै यो क्षेत्र थप फराकिलो हुने अपेक्षा गरिएको छ। पछिल्लो कानूनले खास गरी विदेशमा शाखा कार्यालय स्थापना गर्न, लगानी गर्न र त्यहाँबाट आर्जित आमदानीलाई स्वदेश भित्र्याउन सूचना प्रविधिसँग सम्बन्धित कम्पनीहरूलाई सहज हुने भएको छ। त्यसै गरी नयाँ अध्यादेशमा आईटी क्षेत्र का सेवा उद्योगहरू स्थापना गर्न प्रोत्साहन दिने विषय पनि उल्लेख गरिएको छ। खास गरी सूचना प्रविधि क्षेत्र अवस्था र सम्भावनाका विषयमा आजको अन्तरसंवादमा कुराकानी गर्नेछौ। कम्प्युटर एसोसिएशन नेपाल क्यान महासंघकी नवनिर्वाचित अध्यक्ष सनैना पाण्डे कुराकानीमा हामीसँग हुनुहुन्छ। अध्यक्षज्यू
स्वागत छ यहाँलाई।
हजुर, अब यो सूचना प्रविधिको क्षेत्रका बारेमा पछिल्ला दिन निकै चर्चा पनि भए। सूचना प्रविधि एउटा ठूलो सम्भावनाको क्षेत्र हो भनेर भनिरहँदा त्यसबारेमा फरक फरक हिसाबले मानिसहरूको दृष्टिकोणहरू पनि आयो र गत वर्षको एउटा अध्ययनको सन्दर्भ मैले अघि पनि उल्लेख गरे कि नेपालको सबैभन्दा ठूलो चाहिँ यो निर्यातको क्षेत्र हो भनेर अध्ययनले भनेको छ। सूचना प्रविधिको क्षेत्र पछिल्लो दिनमा कसरी अघि बढ़िरहेको छ?
सूचना प्रविधि चाहिँ द्रुत रूपमै एज अ व्यवसायको रूपमा, एज अ प्रोफेसनलको रूपमा पनि एउटा द्रुत गतिले नै अगाडि बढ़िरहेको अवस्था छ। र पहिले भन्दा अहिले नेपालमा बाहिरबाट पनि सूचना प्रविधिको कामहरू चाहिँ नेपाल भित्रिएर यहीँ बसेर पनि एज अ व्यावसायिक रूपमा पनि यसलाई काम गर्न सक्ने अवस्था छ। र अहिले चाहिँ फ्रिलान्सिङ भनेर पनि व्यक्ति विशेषले पनि आफ्नो घरबाट ल्यापटपबाट चाहिँ विदेशको कामहरू गर्न सक्ने अवस्था छ। यो भयो हजुरको सफ्टवेयरको पार्टमा मात्रै। अब सपोर्ट सर्भिसेसको पार्टमा पनि यसै गरी नै धेरै कामहरू चाहिँ नेपालमा भित्रिन थालिसकेका छ। त्यसले गर्दाखेरि यो एकदमै एउटा भनौँ न नेपालको अहिलेको अवस्थामा एउटा वैदेशिक आमदानी चाहिँ नेपालमा भित्राउनको लागि चाहिँ यो सूचना प्रविधि क्षेत्र चाहिँ एकदमै महत्वपूर्ण भूमिकाको रूपमा चाहिँ अगाडि बढिरहेको अवस्था छ।
हजुर, अब यो भनौँ न पछिल्लो समयमा सरकारले पनि अपेक्षित चाहिँ रोजगारी सिर्जना गर्न नसकिरहेको, उद्योग धन्दा कल कारखाना यी यावत क्षेत्रहरूले पनि चाहिँ सही ढंगले अगाडि बढ़न नसकेको, मानिसहरू चाहिँ विदेश गइरहेको जुन अवस्था थियो होइन, त्यो मात्रै होइन चाहिँ यहाँ बसेर पनि काम गरिरहेका छन्, विदेशकै काम पनि गरिरहेका छन्, विदेश सेवा निर्यात गरिरहेका छन्। 14,000 भन्दा बढ़ी चाहिँ यो क्षेत्रमा सफ्टवेयर विकास गर्ने र प्रविधिमा चाहिँ संलग्न स्वतन्त्र व्यवसायीहरू नै क्रियाशील छन् भन्ने जुन तथ्याङ्कहरू आयो, अब यो तथ्याङ्कहरूले चाहिँ अब हुन त यो भइ नै रहेको थियो, यहाँहरू त त्यसबारे जानकारी हुनुहुन्थ्यो, यद्यपि आम मानिसहरूलाई जसरी यसले प्रभावित पारेको छ, अब यसको सम्भावनाहरू के छन्? अब यसभित्र अझै चाहिँ के कुराहरू छन्? कति मानिसहरू यसमा संलग्न छन्?
यसमा ठ्याक्कै आँकडा चाहिँ जुन अस्ति भर्खर आइडिएसको रिपोर्टमा छ होइन, त्यो आँकडा मलाई लाग्छ अझ त्यसमा चाहिँ केही संशोधनहरू गर्नुपर्ने आवश्यकता जस्तो लाग्छ। अहिले हामीले उद्योग व्यवसायहरू लगभग 300-400 को हारिमा छ भन्नुहोस् न, 300+ चाहिँ यो उद्योग धन्दाहरू चाहिँ यसमा चाहिँ लागेको देखिन्छ भने 67,000 फ्रिलान्सिङ छ भनेर छ। तर त्यो चाहिँ ठ्याक्क आँकडा चाहिँ यही छ भनेर चाहिँ कहीँ यो जनगणना गरिसकेको अवस्था चाहिँ होइन। एउटा चाहिँ यो रफली हामीले हेर्दाखेरि चाहिँ त्यो आँकडा एउटा निस्किया छ। तर यो क्षेत्रलाई चाहिँ अझ धेरै कुराहरू गर्नुपर्छ। अहिले जुन नेपाल सरकारबाट जुन विधेयक पास भएर आयो त्यो एकदमै सराहनीय छ र नेपाल सरकारलाई म यही तपाईँहरूकै रेडियो मार्फतबाट पनि धेरै नै धेरै धन्यवाद दिन चाहन्छु। यसले धेरै कुराहरू चाहिँ यो सूचना प्रविधिको क्षेत्रलाई अझ बढावा दिनलाई चाहिँ धेरै थपिएको छ। तर त्यो गर्दै गर्दाखेरि हामीले पनि आफ्नो एउटा डिजिटल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट भन्छौँ, त्यसको तयारी गर्न अझ पनि बाँकी नै छ। जस्तै अब हामीले यो 5G नेटवर्क अब देशैभरि लैजाने भन्ने कुरा छ जुन अझ पनि बाँकी छ होइन, फाइबर अप्टिक्सको कुराहरू पनि त्यस्तै छ, सेटेलाइट कनेक्टिभिटी अहिले हामीले चाहिँ अलिकति दूरदराजको क्षेत्रमा चाहिँ कसरी कनेक्सनमा ल्याउने भन्ने कुरामा चाहिँ अझ हामीले सेटेलाइट कनेक्टिभिटीमा काम गर्न बाँकी नै छ होइन। त्यसले गर्दाखेरि यो इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा अब चाहिँ अब पोलिसीले अलिकति हामीलाई काम गर्न बाहिरकोलाई सजिलो बनाइदियो, अब चाहिँ हाम्रो लोक यहीँको इन्फ्रास्ट्रक्चरमा चाहिँ धेरै काम गर्नुपर्ने आवश्यकता छ जुन चाहिँ यो क्षेत्रलाई भोलिका दिनमा पनि फेरि विकासको लागि चाहिँ हर्डल्स भएर आउन सक्ने सम्भावनाहरू छन्।
अब निजी क्षेत्रबाट जुन भइरहेका छन् कानूनका बारेमा पनि यहाँले केही भन्नुभयो, त्यसबारे हामी एकछिनमा आउँला। निजी क्षेत्रबाट भइरहेका प्रयासहरूमा मूल रूपमा सरकारले गर्नुपर्ने सहजीकरणका सन्दर्भमा यसअघि जसरी भनिन्थ्यो कि हामी सूचनामा मार्ग चाहिँ निर्माण गर्दैछौं, खास गरी दूरसञ्चार प्राधिकरण मार्फत हामी चाहिँ ग्रामीण दूरसञ्चार कोषलाई प्रयोग गरेर चाहिँ तल्लो तहसम्म हामी चाहिँ त्यो महामार्ग स्थापना गरिदिन्छौं, हामीले राजमार्ग स्थापना गरेपछि त्यहाँ सबैलाई सबै खालको गाड़ी कुदाउन त सजिलो हुन्छ नै भन्ने सरकारको चाहिँ नीति थियो। त्यो नीतिमा सरकारले अहिलेसम्म यो चाहिँ कानून अहिले आउनु अघि अहिले भइरहेका प्रयासहरू चाहिँ निजी क्षेत्रले त्यसलाई कसरी हेरेको छ र सरकार र निजी क्षेत्रको सहकार्य कसरी अघि बढ़िरहेको छ?
यसमा चाहिँ अहिले हामीले पछिल्लो दिनमा चाहिँ नेपाल सरकारबाट एकदमै सहयोगी भूमिका हामीले पाएको छौँ र अहिले हामी यो क्षेत्र एकदमै द्रुत गतिमा बढ्ने भएको हुनाले उहाँले पोलिसी पनि त्यही अनुसारले चाहिँ चाँडै र चाँडै अमेन्डमेन्ट गरिराख्नुपर्ने अवस्थामा चाहिँ अहिले पछिल्लो दिनमा चाहिँ हामीले त्यो किसिमको वातावरण पाएको छौँ। तर यो जुन इन्फ्रास्ट्रक्चरको मैले कुरा गरेँ, इन्फ्रास्ट्रक्चरको बाटोमा चाहिँ अझ धेरै ठाउँमा काम गर्न बाँकी नै छ। तर अब अहिले हामीले फर्स्ट सिटी सेकेन्ड सिटी भन्छौँ, त्यो ठाउँमा चाहिँ अहिले यो सूचना प्रविधिको पहुँच एकदम राम्रो छ। त्यो भन्दै गर्दा पनि जुन हाम्रो डिजिटल नेपाल फ्रेमवर्कमा चाहिँ हामीले इन्टरनेटलाई चाहिँ एउटा आधारभूत आवश्यकता भनेर चाहिँ भनेका छौँ, त्यो किताबमा पनि आधारभूत आवश्यकता भनेरै लेखिया छ। त्यो गर्दाखेरि पनि हाम्रो अहिले चाहिँ इन्टरनेटमा हामीले 42% जति चाहिँ हामी अझ पनि ट्याक्स तिर्छौँ। यो भनेको अलिकति हामीलाई भोलिका दिनमा चाहिँ इन्टरनेटलाई अझ सस्तो र सहजीकरण बनाउनलाई यसमा पनि अलिकति यो ट्याक्समा पनि रिभिजन गर्नुपर्ने आवश्यकता देख्छु। यसमा चाहिँ धेरै लामो समय भइसक्यो हामीले लगिङ गरिराखेको, तर यसमा चाहिँ रिभिजन भएको छैन। लगभग हामीले 5-7 वर्षै भइसक्यो लगिङ गरेको, तर यसमा चाहिँ हामीले त्यति साह्रो भएको छैन। मलाई लाग्छ हाम्रो प्रयास जारी नै रहनेछ र नेपाल सरकारले पनि यसलाई सहजीकरण गरिदिनुहुन्छ होला भन्ने जस्तो लाग्छ।
अध्यक्षज्यू, यहाँले अघि उल्लेख गरिसक्नुभयो कानून जुन सरकारले अध्यादेश मार्फत ल्याएको छ, यो कानून नहुँदाखेरि परेका अप्ठ्याराहरू के थिए, अब कानून बनिसकेपछि त्यसले कसरी सहजीकरण गर्छ कानूनले, अब के कुराहरूमा त्यसले चाहिँ सम्भावनाहरूको ढोका खोल्छ हाम्रो?
यसमा अब जुन विदेशमा गएर लगानी गर्नुपर्नेमा चाहिँ एउटा क्याप थियो होइन, त्यो क्याप चाहिँ स्टिल मैले बुझ्न जानकारी लिन बाँकी नै छ। नेपाल राष्ट्र ब्याङ्कले तोकेको भनेर आएको छ हिजोको विधेयकमा पनि, त्यो किसिमको निर्णय भएको छ। नेपाल राष्ट्र ब्याङ्कले तोकेको त्यो क्याप चाहिँ कति हो, किनभने कहिलेकाहीँ हाम्रो विदेशमा लगानी गर्ने भनेको एउटा सूचना प्रविधिको एउटा अफिस खोल्नलाई पनि हामीलाई थुप्रै पैसाको लगानी गर्नुपर्ने आवश्यकता हुन्छ। हो, त्यो लगानी गर्नलाई सहजीकरण चाहिँ भयो, तर क्याप चाहिँ कतिमा लाउँछ भन्ने कुरा अझ जान्न बाँकी नै छ। यसले गर्दाखेरि एउटा फाइदा के भन्दाखेरि अबदेखि कुनै पनि लगानी बाहिर गर्ने, त्यहाँको लगानी त्यहीँ फेरि दोहोऱ्याएर पनि गर्न पाउने या हामीले चाहिँ नेपालमा पनि ल्याउन पाउने, यो किसिमको अवस्था चाहिँ एकदमै खुलिएको छ अहिले। र हाम्रो यहाँ नेपालबाट पनि के कमाएको कुरालाई फेरि बाहिर पनि लैजान पाउने भनेर जुन एउटा योभन्दा अगाडिको समस्या थियो त्यो समस्या चाहिँ खुलेर आयो। तर राष्ट्र ब्याङ्कको भन्ने एउटा त्यहाँ लाइन जोडिएको छ, त्यो राष्ट्र ब्याङ्कको ले चाहिँ अब कति त्यसलाई एउटा कतिमा क्याप लाउनुहुन्छ भन्ने कुरा चाहिँ अझ जान्न बाँकी नै छ जस्तो लाग्छ। त्यस पछाडि मात्र मैले यसलाई कतिको सहज भएको छ भनेर भन्न सक्छु।
हजुर, जस्तो अब जुन खालको समस्याहरू थियो नि कि विदेशमा कार्यालयहरू स्थापना गर्न र लगानी नै गर्न, यहाँले अघि उल्लेख गरेको विदेशी लगानी ल्याउन या त्यहाँबाट आर्जित आमदानी स्वदेश ल्याउन या यहाँ आर्जित चाहिँ लगानीहरू लगानी गरेका मानिसहरूले चाहिँ यहाँ गरेको आमदानी बाहिर लैजान, यो जुन सहजताको सन्दर्भ छ, अब यसले हाम्रो चाहिँ क्षेत्र कतिको फराकिलो हुन्छ? मूल रूपमा जुन मानिसहरू संलग्न छौँ हामी, यहाँहरू हुनुहुन्छ जसरी संलग्न हुनुहुन्छ, त्यो संलग्नहरूको संख्या कसरी बढ्छ या यसको कारोबार कसरी बढ्छ, के अपेक्षित उपलब्धिहरू यो 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 हुन्छ भन्ने त एउटा यहाँहरूलाई, किनभने यहाँहरू लामो समयदेखि यो कानूनका लागि लबिङ गरिरहनु भएको थियो।
यो एउटा सानो समस्या मात्र हो जुन अहिले समाधान भएको छ। यसबाहेक पनि नेपाललाई पनि एउटा सूचना प्रविधि हब हो है भनेर चिनाउनु अझ बाँकी नै छ। म एउटा हजुरलाई के जानकारी दिन्छु भन्दाखेरि, जस्तो नेपालमा अहिले भएका जति कम्पनीहरू छन् त्यहाँ दुई खालका कम्पनीहरूले चाहिँ बाहिरबाट लगानीहरू ल्याएका छन्। जस्तै एउटा चाहिँ कस्तो भन्दाखेरि, कोही नेपाली बाहिर मल्टिनेसनल कम्पनीमा काम गर्नुहुन्छ र उहाँहरूले चाहिँ एउटा लगानी चाहिँ नेपालमा गराउन भन्ने हिसाबले एउटा आत्मीयताको हिसाबले उहाँहरूले ल्याउनु भएको अवस्था छ। त्यसमा थुप्रै कम्पनीहरू हुनुहुन्छ, आउटसोर्सिङ कम्पनी भनेर चिन्छौँ हामीहरू होइन। त्यसै गरेर अर्को किसिमको आउटसोर्सिङ कम्पनी कस्तो खालके हुनुहुन्छ भन्दाखेरि, जसको चाहिँ आफन्त कोही दाजुभाइ बाहिर हुनुहुन्छ या आफ्नो रिलेटिभ कोही बाहिर हुनुहुन्छ, उहाँले उताबाट काम खोज्नुहुन्छ र नेपालमा ल्याएर दिनुहुन्छ। त्यो बाहेक जस्तै नेपालमै दर्ता भएर नेपालमै यहाँ इस्टाब्लिस भएर अब उहाँले एउटा प्रडक्ट बनाउनु भयो या कुनै सेवा चाहिँ म विदेशमा दिन्छु भन्दाखेरि त्यो अवस्थामा चाहिँ विदेशमा गएर काम गर्न सक्ने अवस्था आज पनि छैन. किन भन्दाखेरि ब्रान्डिङको कमी छ नेपालमा चाहिँ सूचना प्रविधिको लागि चाहिँ आउटसोर्सिङ डेस्टिनेसन हो है भन्ने कुरा चाहिँ त्यो ब्रान्डिङ अझ पनि हुन बाँकी छ. जसरी इन्डियालाई चाहिँ उहाँले एउटा जुनसुकै देशबाट पनि इन्डियामा चाहिँ हामी कुनै पनि काम आउटसोर्स गर्न सक्छौँ भनेर जुनसुकै देशले पनि सहजीकरणको रूपमा लिन्छ. आज श्रीलङ्कालाई पनि त्यो अवस्थामा लिइसकेका छ भने नेपाल चाहिँ अझ पनि त्यो त्यो ब्रान्डिङभित्र आइसकेको छैन.
अब के गर्नुपर्छ जस्तो अहिलेसम्मको हजुर अहिलेसम्म एउटा खुड्किलो भनौँ यहाँहरूको भाषामा कि केही केही प्रयासहरू सरकारले गर्यो अब के गर्नुपर्छ?
अब मलाई लाग्छ एउटा पब्लिक प्राइभेट पार्टनरसिपमा चाहिँ आइटी बोर्डको खडा हुनुपर्छ. जसरी हाम्रो नेपालमा टुरिज्म बोर्ड छ जसले इन्टरनेसनली नेपालमा टुरिज्मको लागि प्रमोसन गर्छ, अब आइटी बोर्ड एउटा बन्नुपर्छ जहाँ चाहिँ पब्लिक प्राइभेट पार्टनरसिपको मोडालिटीमा. त्यस पछाडि त्यसले चाहिँ एउटा इन्टरनेसनली चाहिँ हामी अहिले चाहिँ के छ भन्दाखेरि हामी आफै प्राइभेट सेक्टर मिलेर विदेशमा भएको एक्सपोमा हामी नेपाल पेभिलियन बनाउँछौँ, त्यहाँ गएर सहभागी हुन्छ. हाम्रो बजेटले नभ्याएर पनि अझ के हुन्छ नेपाली कम्पनीहरू मिलेर एउटा सानो ठाउँ लिएर पेभिलियन गएर हामी त्यहाँ मार्केटिङ गर्न गइरहेको छौँ. तर त्यसले मात्र पुग्दैन, अब चाहिँ हामीले आइटी बोर्ड जस्तो एउटा संस्था स्ट्रङ संस्था हुनु पऱ्यो. त्यहाँबाट चाहिँ हामी हाम्रो नेपाल पनि एउटा चाहिँ आइटी डेस्टिनेसन हो है भनेर त्यो किसिमको ब्रान्डिङ र मार्केटिङ गर्नलाई चाहिँ नेपाल सरकार र प्राइभेट सेक्टर मिलेरै जानुपर्ने अवस्था छ.
हजुर हजुर. अब जस्तो यहाँले अघि यो शर्तको बारेमा पनि एउटा उल्लेख गर्नुभयो होइन, अब शर्तहरू कस्तो आउँछन्, कसरी चाहिँ सरकारले आफ्नो स्ट्यान्ड लिन्छ अथवा त्यसमा चाहिँ अब यो जुन शर्तहरूका सन्दर्भमा चाहिँ यहाँहरूलाई चाहिँ के गरिदियो भने सहज हुन्छ? जस्तो अब राजस्व नतिरेका कुराहरू सूचना प्रविधि क्षेत्रका पनि छन् सरकार कतिपय सन्दर्भमा त सरकारलाई निकै टाउको दुखाइका विषयमा पनि रह्यो, त्यो तिर्नुपर्ने कर तिर्दिएनन्, यत्र विधि आमदानी गरिरहेछन् कर तिर्दिएनन्, सरकारले निकै ठूलो चिन्ता चासो पनि बेला बेला व्यक्त गरिरहेको सन्दर्भ छ. अब अर्कोतिर यहाँहरूलाई सहजीकरण गर्नुपर्नेछ, यो क्षेत्रलाई विकास गर्नुपर्नेछ र जुन लक्ष्य हामीले लिएका छौँ कि 10 वर्षमा 6 अर्ब अमेरिकी डलर चाहिँ अब हामी यो सूचना प्रविधि क्षेत्रबाट भित्र्याउँछौँ भनेर अब यो लक्ष्य पनि पूरा गर्नुपर्नेछ. कसरी चाहिँ अगाडि बढ्न सकिन्छ? यहाँहरूका सरकारको शर्तमा यहाँहरूको दृष्टिकोण के छ?
अब यो एउटा त यो क्षेत्रमा जुन हाम्रो ह्युमन रिसोर्सहरू छ एकदम हाइली पे स्केलवाला ह्युमन रिसोर्स चाहिन्छ. अब जस्तै हजुरले भन्नुहोस् न कुनै एउटा काम मैले पाएँ भने मलाई अब इमिडिएटली 2-3 सय मान्छेहरू चाहिन सक्छ आजको भनौँ न 10-15 दिनकै भित्रमा. यदि मैले त्यो गर्न सकिनँ भने काम मेरो हातबाट जान्छ. अब अवस्था कस्तो सृजना भइदिन्छ यो क्षेत्रमा भन्दाखेरि चाहिँ तपाईँले जस्तो सुकै जे सुकै गरौँ काम नफुत्काउनको लागि अर्को कम्पनीबाट भए पनि हामीले चाहिँ महँगोमा ह्युमन रिसोर्स तानेर काम गराउनुपर्ने हुन्छ. अनि जति कमाएको पैसा छ त्यो कमाएको पैसा जति ह्युमन रिसोर्समा जान्छ कि, किनभने तपाईँले त्यो डेलिभरी गर्न सक्नु भएन भने तपाईँको पेमेन्ट आउँदैन. पेमेन्ट ल्याउनको लागि भए पनि तपाईँले आजको दिनमा अब कुनै एकदम महँगो कन्सल्टेन्ट हायर गर्नु पऱ्यो, एउटा कन्सल्टेन्ट लिनु पऱ्यो भने पनि उहाँलाई मासिक रूपमा 3 लाख रुपियाँ दिनु पर्ने हुन्छ मिनिमम पनि. अब जेनरल हजुरको यो आइटी सेक्टरको स्टार्टिङ स्यालेरी भनेकै 25,000 मिनिमम, त्यो भनेको पनि हजुरको 3 महिना इन्टर्न गरेकोलाई चाहिँ हामीले 25,000 स्यालेरी दिएर स्टार्ट गर्नुपर्छ. त्यो पनि एकदम बेसिकै हो. तर आज हामीले के हुन्छ भन्दाखेरि एउटा 25,000 हामीले स्टार्ट गरेर त्यो मान्छेलाई बल्ल 1 वर्षसम्म एउटा आउटपुट दिने योग्य बनाउन पाएको हुँदैन, अर्को कम्पनीले त्यसलाई चाहिँ 1.5-2 लाख दिएर तानिदिन्छ. हो यस्तो अवस्थामा एकदम कम्पिटिसन छ. त्यसले गर्दाखेरि लेबर एक्टमा पनि एकदमै ठुलो संशोधन, सूचना प्रविधि फ्रेन्डली लेबर एक्ट बनाउन जरुरी छ. किनभने लेबर एक्टले गर्दाखेरि पनि हामी बाध्यता छौँ कि हामी उहाँहरूलाई रिटर्न गर्न सक्दैनौँ. अब 7 दिनको नोटिस दिए पुग्छ त्यहाँ, 1 महिनाको नोटिस दिए पुग्छ होइन. अब टेम्पोररी स्टाफहरूले चाहिँ 7 दिनको नोटिसमा उनीहरूले छोड्न पाउँछ, अनि पर्मानेन्ट स्टाफले पनि 1 महिनाको नोटिसमा. एउटा इमेजिन गर्नुहोस् एउटा कोड सिकाएर नयाँ मान्छे हामीले लिनुपर्दाखेरि 3-6 महिना लाग्छ उहाँलाई कोड बुझाएर बल्ल कोडिङ गराउनको लागि. यति लामो समय लाग्नेमा 1 महिनाको नोटिस छोडिँदाखेरि नयाँ मान्छेलाई ल्याएर सिकाउँदाखेरि कम्पनी नै धराइसारी जानुपर्ने अवस्थाहरू पनि आएको छन्. कति कम्पनीहरू यसरी बिचमा अस्ति पेन्डामिक पछाडि पनि हाम्रो कति कम्पनीहरू बन्द भएको छ. यो अवस्थाले गर्दाखेरि ह्युमन रिसोर्स चाहिँ हामीहरूको यो कम्पनी यो आइटी क्षेत्रको लागि एउटा एसेटको रूपमा होइन काम गर्ने भएको हुनाले चाहिँ यसमा चाहिँ लेबर एक्टमा पनि ठुलै संशोधन गर्नुपर्ने आवश्यकता देख्छु म.
हामी अन्तरसम्वादमा छौं. अन्तरसम्वादमा आज हामी नेपालको सूचना प्रविधि क्षेत्रका सम्भावना, समस्या र सरकारले हालै अध्यादेश मार्फत ल्याएको कानूनले त्यसलाई सहजीकरण गर्न गरेको भूमिका अथवा प्रदान गर्ने भूमिकाका बारेमा कुराकानी गरिरहेका छौं. हामीसँग कुराकानीमा हुनुहुन्छ कम्प्युटर एसोसिएसन नेपाल क्यान महासंघकी नवनिर्वाचित अध्यक्ष सनैना पाण्डे. अध्यक्षज्यू, जस्तो अब भनौँ न हाम्रो सरकारको प्रतिवेदन चाहिँ के भन्छ भने पछिल्लो समयमा आईटी सेवा निर्यात गरेर हामीले कुल ग्रास उत्पादन जीडीपीको 1.4% चाहिँ विदेशी मुद्रा चाहिँ मा योगदान हामीले त्यो गराउन सकेका छौं र विदेशी मुद्राको सञ्चितमा यसको योगदान चाहिँ 5.5% छ भनेर भनेको छ र राष्ट्र बैंकको पछिल्लो यदि दुई महिनाको चाहिँ हामीले प्रतिवेदन हेर्ने हो भने 3.7 अर्ब रुपियाँ चाहिँ साउन र भदौमा गरेर हामीले कमायौं भनेर भनेको छ। अब यसको सम्भावनाको सन्दर्भ त यहाँले पनि अघि उल्लेख गर्नुभयो र यी प्रतिवेदनहरूले पनि देखाएकै छन् कि यो एउटा ठूलो सम्भावनाको क्षेत्र हो। अब जनशक्तिको सन्दर्भ यहाँले जुन उल्लेख गर्नुभयो, अब जनशक्ति उत्पादनमा भइरहेको प्रयास, किनभने अब यो सेवा निर्यात गर्नका लागि उच्च दक्षताको जनशक्ति चाहिन्छ, त्यसका लागि उत्पादन कसरी भइरहेको छ, त्यो क्षेत्र कसरी अगाडि बढ़िरहेको छ?
उत्पादन पनि अहिले ठ्याक्कै मलाई नम्बर थाहा छैन, तर मैले बुझ्दाखेरि चाहिँ 14,000 जतिको ग्रेजुएट्सहरू उत्पादन हुन्छन् यो क्षेत्रमा भनेर मैले पाएको छु। तर यो क्षेत्रमा हामीलाई आइटी इन्जिनियर बाहेक पनि अरू सेक्टरबाट पनि हामीले यहाँ लिन सक्छौँ, जस्तो यो त स्किल एउटा छ भने चाहिँ उहाँले सजिलै काम गर्न सक्नुहुन्छ। आइटी नै पढेको हुनुपर्छ भनेर चाहिँ यसमा डिफ्रेन्ट क्याटेगोरी छ आइटी क्षेत्रमा पनि, जस्तै तपाईँको अहिलेको दिनमा आजको दिनमा हेर्दाखेरि हामी डिजिटल ट्रान्सफर्मेसनको एकदम इनिसियल फेजमा छौँ। नेपालमा जस्तो कामहरू आउँछन् त्यो कामहरू चाहिँ प्रायः हामी डिजिटल ट्रान्सफर्मेसनको चाहिँ एकदम बेसिक फेजमा छौँ। त्यस्तै बेला हामीलाई कस्तो किसिमको ह्युमन रिसोर्स आवश्यकता पर्छ भन्दाखेरि डेटा इन्ट्री गर्ने होइन, अनि सानसानो त्यो भिडियोहरूलाई एडिटिङ गर्ने या न तपाईँ पिक्चरहरूलाई चाहिँ अलिकति एडिटिङ गर्ने हो, त्यस्तो कामको लागि चाहिँ अरू क्षेत्रबाट पढेर एउटा स्किल उहाँले चाहिँ स्किल ट्रेनिङ लिएर पनि यो क्षेत्रमा आउन सक्नुहुन्छ। त्यसले गर्दा अरू क्षेत्रको लागि पनि यसमा चाहिँ काम गर्न सक्ने मौका छ। जुन चाहिँ एउटा अर्को फेरि मध्यम वर्ग छ, मध्यम किसिमको भनेको चाहिँ जुन चाहिँ डेभलपमेन्टको काम छ, जसमा ब्याक एन्ड डेभलपर फ्रन्ट एन्ड डेभलपरहरू चाहिन्छ, र जुन हाई स्केलको छ जस्तो डेटा साइन्टिस्टहरू चाहिने या डेटा एनालाइज गर्ने त्यो किसिमको कामहरू चाहिँ नेपालमा एकदमै आउँदै आउँदैन भन्न मिल्दैन, तर एकदम न्यून छ त्यो किसिमको कामहरू। त्यो भनेको एकदम हाई स्केल किसिमको ह्युमन रिसोर्स पनि चाहिने र हाई स्केल पे जब पनि हो, जुन चाहिँ नेपालमा मलाई लाग्छ अहिलेसम्म त्यति धेरै आएको अवस्था छैन। त्यसले गर्दाखेरि हामीसँग मिडल लेभल र लो लेभलको कामहरू चाहिँ नेपालमा आइरहेको छ। त्यसको लागि पनि आजको दिनमा जति जनशक्ति छ त्यसले पुग्दैन हामीलाई। मलाई लाग्छ अहिले भर्खरै मनमोहन टेक्निकल युनिभर्सिटी खोल्या छ, मलाई लाग्छ यसको लागि एउटा छुट्टै युनिभर्सिटी नै चाहिन्छ जसले चाहिँ टन्नै यो सूचना प्रविधिको ह्युमन रिसोर्सहरूको चाहिँ उत्पादन गर्नुपर्छ, र छैन भने पनि अहिले हामीले चाहिँ एउटा ठुलो वर्कफोर्स तल उत्पादन गर्नुपर्ने आवश्यकता छ। मैले अघि पनि भनेको थिएँ जस्तै कुनै प्रोजेक्ट गर्नलाई हामीलाई 200 मान्छे आजको भोलि चाहियो भने हामीले पाउँदैनौँ, किन भन्दाखेरि त्यो किसिमको वर्कफोर्स यहाँ छैन। एउटा समस्या के छ भन्दाखेरि एक वर्ष जति यहाँ स्किल लियो त्यहाँपछि उहाँहरू कि आउटसोर्सिङ कम्पनीमा जानुहुन्छ कि विदेशै जानुहुन्छ, धेरै जस्तो आइटी क्षेत्रबाट पनि एकदमै विदेशै जानुहुने अवस्था चाहिँ धेरै नै छ। त्यसले गर्दाखेरि यहाँ हामीले चाहिँ अहिले आइटी कम्पनीहरू पनि ट्रेनिङ सेन्टर जस्तो भएको छौँ, किनभने जुन एकाडेमियाले हामीलाई ह्युमन रिसोर्स दिनुहुन्छ उहाँलाई हामीले ग्रो गर्नलाई 6 महिना लाग्छ। 6 महिना भनेको त हामीले एउटा टाली नै दिएर उहाँलाई सुरुवातदेखि नै सिकाउनु पर्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ एकाडेमिया र इन्डस्ट्रीको जुन ग्याप छ त्यहाँ पनि धेरै नै काम गर्नुपर्ने अवस्था छ, किनभने उहाँले दिएको स्किल जुन सेट छ त्यो चाहिँ इन्डस्ट्रीको लागि आवश्यक नपर्न पनि सक्छ र त्यो स्किलले नपुग्न पनि सक्छ।
भनेको चाहिँ अब यो दुइटै खालको अवस्था भनौँ न, सरकारले सहजीकरण गर्नुपर्ने क्षेत्रमा चाहिँ एउटा चाहिँ तालिमका लागि पनि सरकारले सहजीकरण गरिदिनु पर्यो यहाँहरूलाई, दोस्रोमा चाहिँ औपचारिक शिक्षामा जुन अहिले भइरहेको छ त्यसलाई अझै चाहिँ उच्च क्षमताको भनौँ न उच्च दक्षताको जनशक्तिका लागि सरकारले विश्वविद्यालय मार्फत यसको लागि चाहिँ सहजीकरण गरिदिनु पर्यो होइन त?
एउटा त्यो पनि र अर्को कुरा काम पनि, नेपाल सरकारमा पनि यत्रो धेरै दस्तावेजहरू छ, यो सबै दस्तावेजलाई डिजिटाइज गर्ने, जस्तै हाम्रो अहिले भर्खर भन्नुहोस् न नापीको कुराहरू भइरहेको छ होइन, यो सबै दस्तावेजलाई डिजिटाइज गर्ने हो भने पनि मलाई लाग्छ 5 लाखजनालाई यो क्षेत्रभित्र रोजगार दिन ठुलो कुरा छैन।
तर त्यसको लागि सरकारले चाहिँ सोच्नु पर्यो, सोचेको छ कि छैन सरकारले यसबारे? त यहाँहरूको त त्यस सन्दर्भमा सरकारका अधिकारीहरूसँग छलफलहरू हुन्छ होला कि हामीले अब यो क्षेत्रलाई यसरी चाहिँ फराकिलो बनाउन सक्छौँ भन्ने बारे?
उहाँहरूकोबाट पनि नभएको होइन, धेरै पहलहरू भइरहेको पनि छ, जस्तै अब लाइसेन्सिङको कुरा भयो होइन, हाम्रो अब नागरिकता भयो पासपोर्ट भयो सहजीकरण भइरहेको छ, तर जहाँ जहाँ समस्या छ त्यहाँ मात्रै सहजीकरण भएको छ कि अब इन्टायर नेपाल
समस्याको क्षेत्रमा सहजीकरण भयो, सम्भावनाको क्षेत्रमा
चाहिँ अझै बाँकी छ। जुन चाहिँ उहाँ डिजिटल ट्रान्सफर्मेसन गर्नको लागि त सबभन्दा पहिला त पेपरलाई डिजिटल्ली कन्भर्ट गर्नु पर्यो नि हो, त्यो पार्टमा चाहिँ उहाँले एउटा अभियानै चलाएर नेपाल सरकारलाई सबैलाई डिजिटल ट्रान्सफर्मेसन गर्ने हो भने पनि रोजगारी त्यहीँबाट पनि सिर्जना हुन्छ। अहिले चाहिँ हामीले प्राइभेट सेक्टर जस्तै नेपाल राष्ट्र ब्याङ्कले अहिले केवाईसी सबै डिजिटाइज हुनुपर्छ भनेर गरेर ब्याङ्कहरूले धमाधम उहाँहरूको केवाईसी डिजिटाइज गर्छ, त्यसले नै कति रोजगारी सृजना गराएको छ भने नेपाल सरकारको दस्तावेजलाई डिजिटाइज गर्नुपर्छ भनेर आयो भने यही नै ठुलो रोजगारी सृजना हुन्छ।
अब जस्तो भनौँ न, सरकारले अहिले पछिल्लो दिनमा अब गाउँमा मानिसहरू बस्ने प्रबन्ध गर्नु पर्यो या त्यसको लागि व्यवस्थापन गर्नु पर्यो, सबै मानिसहरू सहर केन्द्रित भए, त्यसमा पनि सहरबाट पनि अधिकांश मानिसहरू चाहिँ विदेशतिर जान थाले, यो चाहिँ असन्तुलन एउटा देखियो भनेर भनिरहेको छ। अब यो सूचना प्रविधिको क्षेत्र यहाँले अघि भन्नुभयो कि घरमै बसेर पनि यसले चाहिँ काम गर्न सकिन्छ, यदि सरकारले भनेको डिजिटल फ्रेमवर्क मार्फत जसरी कार्यान्वयन भयो भने, 5G पुग्यो भने, या चाहिँ सूचना महामार्गको सन्दर्भमा सबै गाउँहरूमा चाहिँ त्यसको पूर्वाधार पुग्यो भने, हामीले यस्ता उद्योगहरू जुन अहिले काम भइरहेको छ यी चाहिँ ग्रामीण क्षेत्रमा पनि सञ्चालन गर्न सक्छौँ होइन?
एकदमै मजाले सक्छौँ। खास गर्नुपर्ने त हामीले यो क्षेत्रलाई चाहिँ सेकेन्ड सिटीहरूमा गएर सुरुवात गर्नुपर्ने हो, किन सबैजना काठमाडौँमै भनौँ न यो ठुलो ठुलो सिटी नै केन्द्रित भएर बसेको अवस्था छ। अब हामीले चाहिँ योभन्दा बाहिर जस्तै अहिले मलाई लाग्छ यो सेकेन्ड सेटेलाइट सिटी भनेर चितवनमा पनि यो गर्ने योजना चाहिँ नेपाल सरकारको छ, तर जनशक्ति नपुगेको कारणले नै त्यहाँ गर्न सक्ने हामी जस्तो इन्डस्ट्रीको लागि चाहिँ च्यालेन्ज जस्तै पोखरा हुन सक्ला, चितवन हुनसक्ला, विराटनगर हुनसक्ला, बिरज हुनसक्ला, तर त्यहाँ गएर हामी संस्था खोल्नको लागि चाहिँ त्यहाँ ह्युमन रिसोर्स पाउँदैन कि भन्ने एउटा डर चाहिँ हामी कहाँ छ। त्यसले गर्दाखेरि जनशक्तिको उत्पादन पनि एकदमै मासिक रूपमा गर्न सक्यो भने चाहिँ बाहिरबाट पनि या भनौँ न एनीवेयर एनी पर्सन क्यान वर्क फ्रम होम भन्ने जस्तो लाग्छ मलाई।
अब यसको चाहिँ पूर्वाधारको जुन सन्दर्भ छ सरकारले गर्ने विषयमा हामीले चाहिँ छलफल गर्यौं, निजी क्षेत्रले चाहिँ मानौ अब यहाँले भने जस्तो वीरगंजमा या विराटनगरमा, पोखरामा, नेपालगंजमा, धनगढ़ीमा यस्ता उद्योगहरू सञ्चालन गर्न चाह्यो, त्यसका लागि चाहिँ कस्तो छ सहजीकरणको अवस्था, कस्तो छ यहाँले जनशक्तिको जुन सन्दर्भ उल्लेख गर्नुभयो, जनशक्ति यदि हामीले त्यहाँ उत्पादन गर्न सक्ने गरी सरकारले अहिले केही तालिमहरू त्यहाँ सञ्चालन गर्यो या औपचारिक शिक्षा पनि अब हामी त्यहाँ दिन्छौं भन्यो भने निजी क्षेत्र त्यहाँ जान सक्ने सम्भावना कतिको छ?
आजको दिनमा त म देख्दिनँ, तर लो स्केल कामको लागि जान सकिन्छ जस्तो लाग्छ मलाई। मैले अघि भने नि साधारण डेटा एन्ट्री गर्नुपर्ने कामहरू, डकुमेन्टहरू स्क्यान गर्नुपर्ने कामहरू, जुन म आफैले पनि सातवटा प्रदेशमा हामीले सानसानो टिमहरू हायर गरेर गरिरहेको छ, हामी आफै तालिम दिन्छौँ, चार पाँच दिनको तालिम दिए पछाडि उहाँहरू तयार हुनुहुन्छ, तयार भइसकेपछि उहाँलाई 2 महिना, 3 महिना, 4 महिनासम्मको चाहिँ रोजगारी हामीले दिइरहेको छौँ। यो भनेको टेम्पोररी भयो, तर भोलिका दिनमा आवश्यक पऱ्यो भने चाहिँ यो किसिमको यो स्केलको जबहरूलाई चाहिँ हामी त्यो सेक्टरमा गर्न सक्छौँ। तर कोर डेभलपमेन्टको काम जुन मिडल रेन्जको मैले अघि भने त्यसको लागि चाहिँ अझ पनि त्यति सहज अवस्था छैन बाहिर गएर काम गर्नु।
अध्यक्षज्यू, अब समस्याहरू त छन्, सहजीकरणका प्रयासहरू पनि क्रमशः भइ नै रहेका छन्, यहाँहरूले पनि लगानीहरू गरिरहनु भएको छ, यो क्षेत्र एउटा भनौँ न भोलिका लागि ठूलो सम्भावनाको क्षेत्र बन्दै गएको छ, पछिल्लो कानून आएपछि यो क्षेत्रमा आएको उत्साह चाहिँ कस्तो छ अन्त्यमा?
यो हिजोको उसले चाहिँ हाम्रो क्यान लगायत क्यानका सदस्यहरू सबैजना र यो क्षेत्र नै एकदम उत्साहित भएको देखाएको छु हिजोको निर्णयले चाहिँ। अब यसलाई चाहिँ कन्टिन्युता चाहिँ दिँदै जानुपर्छ नेपाल सरकारको तर्फबाट पनि र क्यान महासङ्घको तर्फबाट पनि। यो एकदमै उदाहरणीय चाहिँ काम जुन नेपाल सरकारबाट भएको छ, उहाँहरूलाई एकदमै सहर्ष धन्यवाद दिँदै आगामी क्षेत्रमा पनि यो क्षेत्रलाई चाहिँ अलिकता जुन अब लगानी सम्मेलनहरू आउँदैछ, लगानी सम्मेलनमा पनि अब बाहिरको लगानी पनि नेपालमा आइसके पछाडि उहाँले आफ्नो क्यापिटललाई पनि लिएर जानुपर्छ भन्ने किसिमको चाहिँ त्यो एउटा म्यासेज चाहिँ दिनुपर्छ। किनभने अहिले के कस्तो किसिमको म्यासेज गइरहेको छ इन्टरनेसनल मार्केटमा भन्दाखेरि, नेपालमा लगानी गऱ्यो भने चाहिँ त्यहाँबाट पैसा निकाल्न गाह्रो छ है भन्ने जुन एउटा म्यासेज अलरेडी गइसकेको छ अहिले, जुन हाम्रो नेपाली एनआरएनहरूलाई पनि नेपालमा आइटीमा लगानी नगरौँ कि भन्ने किसिमको एउटा म्यासेज गएको छ। अब त्यसलाई पोजिटिभ धारणामा लिएर जानुपर्छ होला, जुन इन्भेस्टमेन्ट समिट पनि अब नेपाल सरकारबाट फेरि पनि होला जस्तो लाग्छ। त्यसले चाहिँ अब सूचना प्रविधि क्षेत्रमा पनि नेपालमा गरेको लगानी चाहिँ उहाँले लगानीलाई कम्प्लिटली फिर्ता लिएर जान पाउनुहुन्छ, किनभने सबैले रिटर्न अफ इन्भेस्टमेन्ट हेर्छ, त्यो रिटर्न अफ इन्भेस्टमेन्टलाई चाहिँ सहजीकरण गरेको छ है भन्ने म्यासेज चाहिँ यहाँबाट हामीले दिनुपर्ने आवश्यकता छ। त्यो भए पनि हामीले अझ धेरै कामहरू चाहिँ बाहिरबाट ल्याउन सक्छौँ र नेपालीहरूले पनि जो एनआरएनहरू हुनुहुन्छ उहाँले पनि नेपालमा चाहिँ यो क्षेत्रमा ठुलै लगानी गर्न सक्ने सम्भावना छ।
अध्यक्षज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद, नमस्कार।
उहाँ हुनुहुन्थ्यो कम्प्युटर एसोसिएसन नेपाल क्यान महासंघकी नवनिर्वाचित अध्यक्ष सनैना पाण्डे, अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।